السلام علیکم ورحمۃ اللہ وبرکاتہ. معزز علماء اکرام, بزرگوں, بھائیوں اور بہنوں, میرا موضوع ہے توحید کیا ہے. ایک بات یقینی ہے کہ ہم تمام انسان, چاہے کسی بھی دھرم, کسی بھی مذہب, کسی بھی فرقے سے تعلق رکھتے ہیں, ہم سب اللہ تعالیٰ کے کروڑوں احسانوں کو پاتے ہیں. ہم سارے انسانوں کا مالک ایک ہی ہے, ہم سارے انسانوں میں وہی ایک خون دوڑ رہا ہے, اسی زمین پر رہتے ہیں, اسی آسمان کے نیچے رہتے ہیں. ہم سب کا بنانے والا ایک ہی مالک ہے, یہ تو ہر انسان کو ماننا ہوگا. اللہ تعالیٰ نے قرآن میں فرمایا سورہ نحل میں, سورہ نمبر 16 آیت نمبر 18, وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا, اگر اللہ کی نعمتوں کو گننا چاہو گن ہی نہیں سکتے. کیوں گن نہیں سکتے؟ کسی نے پوچھا کہ بھائی کیوں نہیں گن سکتے. ان کا کہنا تھا آج تو ہمارے پاس اچھے اچھے کمپیوٹرز آ گئے ہیں, ہم اچھی سے اچھی ٹیکنالوجی سے کروڑوں میں گن لیں گے, اربوں خربوں میں گن لیں گے. اللہ کی نعمتوں کو تم گن نہیں سکتے, کیوں نہیں گن سکتے؟ قرآن کی ایک آیت میں اللہ تعالیٰ نے فرمایا کہ اللہ تعالیٰ نے تم پر نعمتیں انڈھیل دی, ظاہرا و باطنا, اوپن اور چھپی ہوئی, ظاہر کھلی ہوئی, ظاہر ہوتی ہے جو, اور باطن چھپی ہوئی. مثال کے طور پر جو اوزون لیئر ہے ہمارا آسمان کے اوپر, جس سے سورج کی بری کرنیں رک جاتی ہے, جب یہ لیئر کم ہونے لگا تب انسانوں کو پتا چلا کہ ایسا کوئی لیئر بھی ہے. کوئی نعمت جب ہاتھ سے جانے لگتی ہے تب معلوم پڑتی ہے کہ تھی. میرے بھائیوں, اللہ تعالی کی, ہم سب کے بنانے والے کی کروڑوں نعمتیں ہم سب پر ہیں, اور انسانوں کا معاملہ یہ ہے, اللہ تعالیٰ نے قرآن میں کہا قلیل من عبادی شکور, میرے بندوں میں بہت کم شکر گزار ہیں. آئیے, اسی دنیا میں رہنے والے آپ اور میں بھی انسان ہیں, آئیے آج ابھی اس وقت میں غور کریں اپنے مالک کے احسانوں پر. میرے بھائیوں, جب ایک چیز دیکھتے ہیں کہ اس مالک سے تعلق جوڑنا, اس کے تعلق سے صحیح بات جاننا, یہ ایک انسان کے لیے سب سے بنیادی چیز ہے. جس کی زمین پر رہتے ہو, جس کی دی ہوئی تمام چیزوں کو استعمال کرتے ہو, کیا ہم نے اس ہاتھ کو بنایا؟ کیا ہم نے ان انگلیوں کو بنایا؟ کیا ہم نے ان آنکھوں کو بنایا؟ نہیں, اس نے بنا کر ہمیں دیا. کیا ہم ہر سانس کو گن لیں گے؟ ہر سانس اوپر والے کی نعمت ہے, ہر دل کی دھڑکن ایک نعمت ہے. تو آئیے ہم سب غور کرتے ہیں اس کے احسانوں پر, اس سے اپنا سمبندھ, اپنا تعلق, اپنا رشتہ جوڑتے ہیں صحیح. آج بہت سارے لوگ ہیں, اچھا ملتا ہے تو خوش ہوتے ہیں, تکلیف آ گئی تو اس کے بارے میں ہی غلط باتیں بولنے لگتے ہیں. سب سے بدترین چیز جو ایک انسان کرتا ہے کہ جس کی دھرتی پر جیتا ہے, جس کی زمین پر رہتا ہے, جس کی دیوی ایک ایک احسان کو لیتا ہے, اسی کے بارے میں غلط کہے. اور میرے بھائیوں, اس کے بارے میں جو بات کہی جاتی ہے ان میں سب سے بری چیز یہ ہے کہ ہم اس کے ساتھ میں کسی کو شریک کر دیں. اس کے ساتھ کسی کو شریک کرنا, جوڑ دینا, یہ ایک بہت بڑا ظلم ہے, بہت بڑا ظلم ہے. اللہ سبحانہ و تعالیٰ نے قرآن میں فرمایا سورہ نساء میں, سورہ نمبر 4 آیت نمبر 48, ان اللہ لا یغفر ان یشرک بہ, اللہ ہرگز معاف نہیں کرے گا کہ تم اللہ کے ساتھ کسی کو شریک کر دو. ویغفر ما دون ذلک لمن یشاء, اس کے سوا اور کوئی گناہ جسے چاہے معاف کرے. یہ اپرادھ کو, یہ گناہ کو اللہ نے کہا میں نہیں معاف کروں گا. اللہ کے ساتھ تم کسی کو شریک کرو, اللہ نے کہا میں یہ چیز ہرگز معاف نہیں کروں گا. کیوں؟ آگے آیت میں آتا ہے وَمَن يُشْرِكْ بِاللَّهِ, کیونکہ جو اللہ کے ساتھ کسی کو شریک کرتا ہے فقد افترا اثماً عظیماً, اس نے سب سے بڑا بہتان کر دیا, سب سے بڑا اپرادھ, سب سے بڑا گناہ کر دیا. ہم سب دیکھتے ہیں کہ دنیاوی قانون میں ایک قانون ہوتا ہے غداری کا قانون. اگر کوئی غداری کرے تو کنٹری والے یہ نہیں کہیں گے پہلی بار غداری کیا تھوڑا چھوڑ دو, دوسری بار غداری کرے گا تب نہیں چھوڑیں گے. اوپر والے کی دھرتی پہ رہنے والا انسان, اللہ کی تمام نعمتوں کو لینے والا انسان, اگر اللہ کے ساتھ کسی کو شریک کرے تو یہ کیا ہے؟ سب سے بڑا ظلم ہے, سب سے بڑی زیادتی ہے. قرآن میں اللہ نے ایک مثال دی ہے سمجھنے کے لیے, اس مثال, اس بات کو, اس گناہ کو سمجھنے کے لیے, اور ہم سب سمجھ سکتے ہیں. سب سے نیک انسان کون ہے؟ محمد صلی اللہ علیہ وسلم. سب سے اچھے انسان جنہوں نے اس زمین پر اپنی زندگی بتائی, محمد صلی اللہ علیہ وسلم. اللہ تعالیٰ نے ایسی مثال دی ہے کہ سن کر سوچ کر جیسے کہ رونگٹے کھڑے ہو جاتے ہیں. اللہ تعالیٰ نے محمد صلی اللہ علیہ وسلم کی یہ مثال دے دی. سورہ زمر کی آیت ہے, سورہ نمبر 39 قرآن میں, آیت نمبر 65. اللہ تعالیٰ نے کہا لئن اشرکتا, اے نبی اگر آپ شرک کرو, اگر آپ اللہ کے ساتھ کسی کو شریک کر دو, لیحبطن عملک, آپ کی سب نیکیاں برباد ہو جائے گی. جب سب سے اچھے انسان کے بارے میں اللہ نے کہہ دیا تو آپ کی اور میری کیا مثال رہی؟ ہم تو خود ہی سمجھ سکتے ہیں کہ سب سے اچھے انسان کی ساری نیکیاں برباد ہو جائے گی. جیسے میرے بھائیوں, ترازو ہوگا قیامت کے دن, ترازو میں ایک طرف ساری نیکیاں ہوگی, دوسری طرف ہمارے سارے گناہ ہوں گے. اگر نیکیاں زیادہ نکلے گی تو جنت جائیں گے, اور گناہ زیادہ نکلیں گے تو جہنم جائیں گے. گناہوں میں ایک ایسا گناہ ہے جو شرک کا گناہ ہے, اللہ کے ساتھ کسی کو شریک کرنے کا گناہ. اللہ کہتا ہے کہ اگر یہ گناہ آ گیا تو محمد صلی اللہ علیہ وسلم جیسی نیکیاں ہی کیوں نہ ہو, ساری کی ساری نیکیاں برباد ہو جائے گی. اور اللہ سبحانہ وتعالیٰ نے قرآن میں بار بار اس چیز کے تعلق سے تاکید بتائی, اور ہم سب سمجھ سکتے ہیں. آج مثال کے طور پر آپ دیکھیے کہ انسانوں میں جو برائیاں پھیلی ہوئی ہیں, کئی بار لوگ چاہتے ہیں کہ چوریاں ختم ہو جائے محلے میں, لوگ چاہتے ہیں کہ برے کام, زناکاریاں, غلط کام سب ختم ہو جائے, لیکن ختم کرنے کا فارمولا معلوم ہے کیا ہمیں؟ یہ سارے برے کام تب ختم ہوں گے اگر انسان کے دل کے اندر وہ برائی ختم ہوگی, اور اگر ایک انسان کا احساس اس کے تعلق سے, اس کا مالک سے جڑ جائے. اگر وہ مالک کے لیے برائی سے بچتا ہے تو سچ مچ سدھرا. مثال کے طور پر کئی بار لوگ اچھائی کے راستے پر چلتے ہیں, چلنے کے بعد کہتے ہیں بہت اچھا کر کے دیکھا, کچھ فائدہ نہیں ہوتا. آپ نے سنا ہوگا شاید, بہت سارے لوگ کہتے ہیں میں نے بہت سارے اچھے کام کر کے دیکھے, کچھ فائدہ نہیں ہوتا اسی لیے چھوڑ دیا. لیکن ہم کہتے ہیں فائدہ ہوا یا نہیں ہوا ابھی تک کیا معلوم ہے؟ معلوم تو تب پڑے گا جب حساب کا, امتحان کا رزلٹ آئے گا. اور یہ دنیا میں رزلٹ نہیں ہے, یہ دنیا ایگزام کی جگہ ہے. قرآن میں اللہ تعالیٰ نے کہا سورہ آل عمران میں, سورہ نمبر 3 آیت نمبر 185, کل نفس ذائقۃ الموت, ہر جان کو موت کا ذائقہ چکھنا ہی ہے. وَإِنَّمَا تُوَفَّوْنَ أُجُورَكُمْ يَوْمَ الْقِيَامَةِ, تمہیں تمہارا پورا پورا بدلہ صرف قیامت کے دن ملے گا. فَمَنْ زُحْزِحَ عَنِ النَّارِ, پھر وہ جو جہنم کی آگ سے بچا لیا گیا, وَأُدْخِلَ الْجَنَّةَ, اور جنت میں داخل کر دیا گیا, فَقَدْ فَازَ, وہ کامیاب ہے. وَمَا الْحَيَاةُ الدُّنْيَا إِلَّا مَتَاعُ الْغُرُورِ, کیونکہ دنیا کی زندگی نہیں ہے سوائے دھوکے کا سامان. یہ سب کچھ دھوکا ہے. ایک انسان سمجھتا ہے کہ میں نے غلط کیا اور اس کا کچھ بھرنی نہیں کرنی پڑی, لیکن یہی تو دھوکا ہے. ابھی تو ایگزام چل رہا ہے, رزلٹ آنا باقی ہے. تو میرے بھائیوں, اگر کوئی انسان ہے جو کوئی فائدے کے لیے اچھا کام کرتا ہے, ووٹس کے لیے کوئی انسان آ کر آپ کے پاس کوئی اچھی اچھی باتیں کرے, کوئی محلے کے اچھا کام کر دے, وہ صحیح میں اچھائی نہیں ہوئی. اچھائی تو تب ہوگی جب وہ اوپر والے کے لیے, اللہ کے لیے اچھائی کے راستے پر چلے. آج ہم دیکھتے ہیں کہ ایک انسان کیسے غلط راستے پر چلے جاتا ہے, کیونکہ وہ رب کو بھول جاتا ہے, وہ اپنے مالک کو بھول جاتا ہے, اسی لیے اس میں بگاڑ آ جاتا ہے. سوسائٹی میں تب تک سدھار نہیں آ سکتا جب تک لوگ توحید کو نہ سمجھ لے, اللہ کی وحدانیت کو نہ سمجھ لے. کرنے والا आसमान और जमीन में किसकी मर्जी चलती है, उसकी मर्जी चलती है, किसी और की मर्जी नहीं चलती। यही एक बुनियादी चीज है। अगर ये बात समझ में नहीं आती तो सुधार नहीं आ सकता। हम ये देखते हैं कि एक होता है सिम्टम्स को ट्रीट करना, सर दर्द हो गया, क्रोसिन खा लिए, सर दर्द चला गया, लेकिन असल में आया क्यों था? बार बार दर्द आ रहा है, बार बार क्रोसिन खा के दबा रहे हैं, असल मर्ज तक ना जाए तब तक नहीं सुधार आ सकता। मेरे भाइयों, सही बात यह है, आज जो हमारा माशरा है जिसका ताल्लुक अल्लाह से टूट चुका है, और जब अल्लाह को भूल जाता है इंसान, जब अल्लाह की वाहदानियत को, एक होने को भूल जाता है, तब वो सारे गलत काम करता है और समझता है कि कोई पकड़ नहीं सकता। भूल जाता है कि सिर्फ ढील मिल रही है। हम देखते हैं सहाबा, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के जो साथी थे सहाबा, कैसे एक से एक, सबको देखो, प्रोफेसर फिलिप के हिट्टी, एक गैर मुस्लिम, अपनी किताब हिस्ट्री ऑफ अरब में लिखते हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ही हैड अ नर्सरी ऑफ हीरोज। उनके पास तो सब के सब जितने सहाबा थे, ये सब जैसे कि नर्सरी होती है ना, पूरे के पूरे हीरो थे एक से एक। कैसे? कैसे? एक एक सहाबी के दिल में बैठा हुआ था कि अल्लाहु अकबर, अल्लाह ही सबसे बड़ा है। आइए मेरे भाइयों, इस चीज के मुतालिक, इस मौजू के मुतालिक हम आज एक थोड़ा डिटेल में नजर डालने की कोशिश करें, मुख्तसर वक्त में। इस मकसद के तहत ये टॉपिक एक ऐसा टॉपिक है जिसमें पासिंग मार्क्स कितने हैं आपको मालूम है? 100 में से 100 चाहिए। अगर कोई इंसान थोड़ा सा शिर्क करे, थोड़ा सा अल्लाह के साथ किसी को शरीक करे, नहीं चलेगा। इस टॉपिक में 100% मार्क्स होना चाहिए, थोड़ा भी नहीं चलने वाला है। कई बार ऐसा होता है कि लोग इसमें गलती करते हैं पहचानने में, उन्हें ऐसा लगता है नहीं मुझे तो सब मालूम है, लेकिन जब स्टडी करते हैं तो पता चलता है कि कितनी सारी गड़बड़ लोगों में है। और मैं आपके सामने आज कुछ मिसालें रखना चाहता हूं इसी मुतालिक। तो आइए मेरे भाइयों, इस पर गौर करें और शुरू करते हैं इस मौजू पर, ताकि लोगों के साथ ऐसा ना हो कि एक चीज में तो सही है। कभी कभार ऐसा होता है कि तौहीद का एक हिस्सा सही होता है, दूसरा भी कभी कभार सही होता है, तीसरे में जाके फेल हो जाते हैं। इसी वजह से उलमा ने इस टॉपिक को 3 हिस्सों में बांट के बताया है, ताकि आदमी अपनी चेकिंग कर सकता है कहीं कुछ मिस तो नहीं हो गया। आइए हम तीनों हिस्सों को थोड़ा मुख्तसर में, लेकिन एक अच्छी नजर के साथ देखने की कोशिश करें। सबसे पहली बात यह मेरे भाइयों कि इस आसमान और जमीन में, इस पूरी सृष्टि में, इस पूरी कायनात में एक अल्लाह के अलावा किसी और की मर्जी चलती ही नहीं है। बनाने वाला भी वही, कुरान में आता है सूरह जुमर सूरह नंबर 39 आयत नंबर 62, अल्लाह खालिक कुल्ली शयूं, अल्लाह ही है बनाने वाला हर चीज का। हर चीज का बनाने वाला कौन है? अल्लाह है। वहु अला कुल्ली शयूं वकील, वही है निगेबान हर चीज पर, बनाने वाला वही है। मालिक, मालिक भी वही है, बना के किसी और को मालिक नहीं बनाया, खुद ही बनाने वाला, खुद ही मालिक है। मिसाल देता हूं, आपका मोबाइल फोन बनाने वाली कोई कंपनी है, किसी कंपनी ने बनाया होगा। अब मालिक आप हैं, मान लीजिए कि आप अपने मोबाइल का ख्याल नहीं रखते, तो बनाने वाली कंपनी उस मोबाइल के लिए आज कुछ नहीं कर सकती। क्यों नहीं कर सकती? क्योंकि बनाकर मालिक किसी और को बना दिया। आज वो मोबाइल अगर रो रहा है तो भी कंपनी उस मोबाइल के लिए कुछ नहीं कर सकती। एक मिसाल से हम समझ रहे हैं मेरे भाइयों, अल्लाह ने ऐसा नहीं किया कि बना के किसी और को मालिक बनाया। कुरान की आयत है, बार बार कुरान में आता है, लिल्लाहि मा फिस समावाती व मा फिल अर्ध, अल्लाह ही का है जो कुछ आसमानों में है, जो कुछ जमीन पर है, सब कुछ किसका है? अल्लाह का है। अब लोग क्या कहते हैं? कहते हैं, नहीं भाई, ये प्रॉपर्टी तो मेरी है, ये घर मेरा है, ये गाड़ी मेरी है, ये मेरा मोबाइल है, मेरे पैसे हैं। हकीकत में मेरे भाइयों, सब कुछ अल्लाह ही का है। अगर हमारा सचमुच होता तो जाते तो दुनिया से लेकर भी जाते ना, कि फला भाई यहां पे इनकी गाड़ी पार्क खड़ी होती थी, अभी उनका इंतकाल हो गया तो गाड़ी गई, या मोबाइल भी लेके गए, बैंक बैलेंस भी खाली करके गए। नहीं, सब कुछ छोड़ के जाते हैं, हमारे बाद कोई और मालिक बन जाता है, पता चला असल मालिक हम थे ही नहीं। वक्ती तौर पर अल्लाह ताला देता है एक चीज इंसान को परखने के लिए कि क्या करता है ये इंसान। कुरान में यहां तक आता है सूरह फातिर सूरह 35 आयत नंबर 13, اللہ کہتا ہے والذین تدعون من دونہ, اللہ کے علاوہ جن سے تم دعا کرتے ہو, ما یملکون من قطمیر, وہ تو قطمیر کے بھی مالک نہیں ہے. قطمیر کیا ہے؟ عربک زبان میں قطمیر, کھجور کے اندر آپ دیکھتے ہیں ایک بیج ہوتا ہے, بیج کے اوپر کبھی غور سے دیکھیے ایک ٹرانسپیرنٹ چھلکا ہوتا ہے, ٹرانسپیرنٹ چھلکا جس کا کوئی ٹیسٹ نہیں, کوئی وزن نہیں, کوئی قیمت نہیں. اللہ کہتا ہے اللہ کے علاوہ جن سے تم پکارتے ہو جنہیں, وہ تو ایسی چیز کے بھی مالک نہیں ہے. پتا چلا ہر چیز کا مالک کون ہے؟ اللہ ہے. تو ہم یہ پہلا حصہ ہی دیکھ رہے ہیں کہ بنانے والا بھی وہی ہے, مالک بھی وہی ہے, چلانے والا بھی وہی ہے. قرآن کی آیت ہے سورہ سجدہ کی, سورہ نمبر 32 آیت نمبر 5, یدبر الامر من السماء الی الارض, آسمان سے لے کر زمین تک ہر چیز کی تدبیر, پلاننگ, کنٹرول کس کا ہے؟ اللہ کا ہے. تو ہر چیز اللہ کے کنٹرول میں. سوچو, اس بات کو سمجھو, اس بات پر ایمان لاؤ. اب کیا ہوتا ہے, لوگ سمجھتے ہیں میرا ہے, میرا نہیں ہے, کسی کا نہیں ہے, مرضی چلتی اللہ کی. قرآن میں آتا ہے لا حول, نبی صلی اللہ علیہ وسلم نے بتایا, صحیح بخاری کی حدیث ہے, لا حول ولا قوت الا باللہ, نہیں ہے کوئی حرکت نہ کوئی قوت سوائے اللہ کی طرف سے, ہر حرکت اور قوت اللہ کی طرف سے ہے. یہاں تک کہ اللہ نے کہا قرآن میں سورہ یونس میں, سورہ نمبر 10 آیت نمبر 107, وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ, اگر اللہ تم تک کوئی تکلیف پہنچائے, فلا کاشف له الا هو, اس تکلیف کو کوئی دور نہیں کر سکتا سوائے اللہ کے. تکلیف دور کرنے والا کون ہے؟ صرف اللہ ہے. ایک اس کی ہی مرضی چلتی ہے, کوئی تکلیف دور نہیں ہو سکتی سوائے اس کی مرضی سے. وَإِن يُرِدْكَ بِخَيْرٍ, اگر اللہ تمہارے لیے کچھ اچھا چاہے, فَلَا رَادَّ لِفَضْلِهِ, اس کی نعمت کو تم تک پہنچنے سے کوئی نہیں روک سکتا. اچھا بھی اسی کے ہاتھ میں, نعمتیں دینا بھی اسی کے ہاتھ میں, آزمائشوں سے تکلیفوں سے ہمیں بچانا بھی اسی کے ہاتھ میں. میرے بھائیوں, ایک چھوٹی سی مثال سے آپ غور کریے. قرآن کی ایک آیت ہے سورہ الانبیاء, سورہ نمبر 21 آیت نمبر 22, اللہ کہتا ہے وَلَوْ كَانَ فِيهِمَا آلِهَةٌ إِلَّا اللَّهُ لَفَسَدَتَا, اگر آسمان اور زمین میں اللہ کے علاوہ اور معبود ہوتے فساد ہو جاتا. مثال سے سمجھیے, ایک گاڑی ہے, اس میں ایک ڈرائیور ہوتا ہے. اب اگر بازو میں بیٹھا ہوا آدمی بھی بولے میں بھی تھوڑا چلانے میں مدد کرتا ہوں, تم رائٹ سے کھینچو میں لیفٹ سے کھینچتا ہوں, تم ایکسیلریٹر دباؤ میں بریک دباؤں گا, گاڑی چل سکتی ہے؟ نہیں چل سکتی, نہیں چل سکتی. ایک ڈرائیور ہوگا تو ہی چلے گی. اب سوچئے اگر چھوٹی سی گاڑی میں دو ڈرائیور ہو جائے تو کیا ہو جائے گا؟ فساد ہو جائے گا. تو آپ ہی بتائیے, اگر اس پوری کائنات میں ایک اللہ کے علاوہ کسی اور کی مرضی چلتی کیا ہو جاتا؟ فساد ہو جاتا, پوری طرح سے فساد ہو جاتا. اللہ نے کہا لا فسدتا, یقیناً فساد ہو جاتا. تو صحیح بات کیا ہے, اچھا بھی اسی کے ہاتھ میں, آزمائشیں تکلیفیں یہ بھی دینا اسی کے ہاتھ میں. بندے کو پرکھتا ہے اللہ تعالیٰ, کبھی نعمتیں دے کے پرکھتا ہے, کبھی آزمائشیں دے کے پرکھتا ہے. اور جسے ہم کبھی کبھار اپنے لیے برا سمجھتے ہیں, ہو سکتا ہے وہ اچھا ہے, اور کوئی چیز کو ہم اچھا سمجھتے ہیں, ہو سکتا ہے وہ برا ہے. اب آج دیکھیے, غور کریے, ایک مثال دیتا ہوں. کوئی اگر راستے پر چل رہا ہے, کالی بلی راستہ کاٹ گئی, کیا کرتے ہیں لوگ؟ بہت سارے لوگ گھبرا جاتے ہیں, بولتے ارے آج تو کچھ ہونے والا ہے, کالی بلی راستہ کاٹ گئی. صحیح بات تو یہ ہے, کالی بلی کے راستہ کاٹنے سے کچھ نہیں ہوتا. وہیں یورید کا بھی خیرم, اگر اللہ تمہارے لیے اچھا چاہے, فلا رود دلی فدلی, اشهد ان لا اله الا الله واشهد ان محمدا رسول الله. تو ہم یہ دیکھتے ہیں کہ ساری کی ساری چیزیں اس دنیا میں صرف اللہ ہی کے ہاتھ میں ہیں. اب کالی بلی راستہ کاٹ گئی تو اللہ تعالیٰ نے قرآن میں کیا کہا, وَإِن يُرِدْكَ بِخَيْرٍ, اگر اللہ تمہارے لیے کچھ اچھا چاہے, فَلَا رَادَّ لِفَضْلِهِ, اس کی نعمت کو تم تک پہنچنے سے کوئی نہیں روک سکتا. کالی بلی روک سکتی ہے؟ کوئی نہیں روک سکتا. کالی بلی روک سکتی؟ بالکل نہیں. تو صحیح بات کیا ہے, جب ایک انسان کا بھروسہ اللہ سے جڑ جاتا ہے, بہت مضبوط ہو جاتا ہے, اور جب وہ شخص کا ماننا اللہ سے ساتھ اوروں کو شریک کرتا ہے, ہر چیز سے ڈرتا ہے وہ, ہر چیز. کچھ لوگوں کو دیکھو اپنے گھروں کے باہر ایک گھوڑے کا نال لٹکاتے ہیں, بولتے نہیں اس میں کچھ تو ہے, اس سے بھی کچھ ہوتا ہے. اگر آپ غور کرو, ہمارا یہ ماننا ہے اللہ کے ہاتھ میں سب کچھ ہے, یا تھوڑا بہت اس کے بھی ہاتھ میں ہے, گھوڑے کے نال میں بھی ہے. میرے بھائیوں, صحیح بات تو یہ ہے کہ یہ تمام چیزیں جو ساری کی ساری مخلوق ہے, یہ سب کے ہاتھ میں کچھ نہیں ہے, خود کے اوپر نفع نقصان کے مالک نہیں ہے. آپ کو میں ایک بات بتاتا ہوں, ایک بھائی سے بات ہو رہی تھی, انہوں نے ایک بات کہی, کہا دیکھو کوئی چیز نشانی ہوتی ہے, اگر کالی بلی راستہ کاٹ گئی نشانی ہے کہ کچھ گڑبڑ آنے والی ہے. دیکھیے, کالی بلی کے ہاتھ میں تو کچھ نہیں. میں نے کہا شیر راستہ کاٹ گیا تو ہاں یہ نشانی ہے کہ کچھ تو پرابلم آنے والا ہے, کہ شیر راستہ کاٹ گیا ہے اب بھاگو یہاں سے. لیکن کالی بلی بیچاری وہ کیا کر سکتی, اس کے ہاتھ میں کیا ہے؟ اور اگر کچھ ایسا ہوتا تو ضرور محمد صلی اللہ علیہ وسلم ہمیں بتا دیے ہوتے. تو میرے بھائیوں, آپ غور کریے, سب سے اچھی چیز زمین پر کیا ہے؟ سب سے اچھا پتھر, پتھروں میں سب سے اچھا پتھر حجر اسود ہے. ڈائمنڈ نہیں, دوسری چیزیں نہیں, حجر اسود ہے. اب حجر اسود کے بارے میں عمر رضی اللہ عنہ کہتے ہیں, صحیح بخاری کی حدیث ہے, جلد 2 حدیث نمبر 667 کتاب الحج, وہ کہتے ہیں اے حجر, مجھے پتا ہے تو نہ مجھے نقصان پہنچا سکتا ہے نہ فائدہ پہنچا سکتا ہے, میں صرف اس لیے چومتا ہوں کیونکہ میں نے نبی صلی اللہ علیہ وسلم کو چومتا دیکھا. جب سب سے اچھے پتھر کی یہ بات ہے تو میرے بھائیوں یہ بتاؤ, جو سارے دوسرے پتھر جو لوگ پہنتے ہیں, کئی بار لوگوں کا بھروسہ ہو جاتا ہے, جیسے آپ کسی کو دیکھو کوئی انگوٹھی پہنے ہیں, بولے کچھ تو ہے پتھر میں. اگر ہے تو آپ خود یہ بات کریے کہ اللہ کے ہاتھ میں ہے کہ اس پتھر کے ہاتھ میں ہے, یا ایسا ہے ڈیوائیڈ والا معاملہ ہے, 90% اللہ کے ہاتھ میں, 10% پتھر کے ہاتھ میں بھی ہے. ہم سب غور کریں تو ہمارا بھروسہ کوئی نمبر پہ نہیں, جیسے کئی بار لوگوں کا بھروسہ کسی نمبر پہ ہوتا ہے, بولے یہ نمبر آ گیا نمبر پلیٹ میں تو گاڑی کا ایکسیڈنٹ نہیں ہوگا. صحیح بات کیا ہے, کسی نمبر میں نہیں ہے. یہاں تک کہ مغربی ممالک میں, پڑھے لکھے ملکوں میں, وہ لوگ مانتے ہیں 13 نمبر بہت انلکی ہے, اور کئی بلڈنگوں میں, اسکائی اسکریپرز میں 12 کے بعد 14 مالا آتا ہے ڈائریکٹ, کیونکہ 13 مالا لوگ گھبراتے ہیں بکنگ کرنے, بولے 13واں مالا ہے. ہم کہتے نہیں ہوتا, کوئی نمبر کے ہاتھ میں نہیں ہے, کوئی چیز کے ہاتھ میں نہیں ہے, کوئی شخصیت کے ہاتھ میں نہیں ہے, کسی چیز میں نہیں ہے, صرف ایک مالک کے ہاتھ میں ہے. وہی ہے جو رزق دینے والا ہے, وہی ہے جو اولاد دینے والا ہے, وہی ہے جو بیماری دینے والا ہے, وہی ہے جو شفا دینے والا ہے, وہی ہے جو زندگی دینے والا ہے, وہی ہے جو موت دینے والا ہے. سب کچھ 100% صرف اللہ ہی کے ہاتھ میں ہے. اس نے ہم لوگوں کو ایک لمیٹڈ اختیار دیا, چوائس دیا کہ جاؤ اما شاکرین اما کفورا. اللہ نے دونوں راستے تو بتا دیے, چاہے تو شکر گزار بنو چاہے تو انکار کرنے والے بنو, لیکن چلتی ہے اس کائنات میں تو ایک رب العالمین کی چلتی ہے, کسی اور کی نہیں چلتی. اب میرے بھائیوں, اگر یہ بات کو ہم مان لیں تو بہت مضبوطی آ جاتی ہے. کئی بار ڈاکٹرز کہتے ہیں دیکھو اب تو اوپر والا ہی بچا سکتا ہے تمہیں. اب اوپر والا بچا سکتا ہے؟ जब उम्मीद हार जाते हैं डॉक्टर्स, तब वो ये बात बोलते हैं, बोलते अब तो ऊपर वाले से मांगो, वही बचा सकता है। अगर आप गौर से सोचेंगे मेरे भाइयों, तो यहां पे भी प्रॉब्लम है। क्यों? जरा गौर करिए, अब ऊपर वाला बचा सकता है तो पहले कौन था बचाने वाला? जैसे कि वो सोच रहे हैं पहले हम लोग बचा रहे थे, अब हम लोगों से कुछ हो नहीं रहा है, अब ऊपर वाला बचा सकता है। लेकिन सही बात क्या है, शिफा डॉक्टर नहीं देता, डॉक्टर सिर्फ जरिया बन सकता है, दवा दे सकता है, लेकिन दवा शिफा बनने में अल्लाह की मोहताज है, अल्लाह शिफा देने में दवा का मोहताज नहीं है। कितने लोग बगैर दवा के भी ठीक हो जाते हैं, कितने लोग बहुत दवा लेते तो भी ठीक नहीं होते, तो ठीक करने वाला कौन है? कुरान में अल्लाह ने कहा सूरह शुअरा में सूरह 26 आयत नंबर 80, वइजा मरिदतु फहुवा यशफीन, जब मैं बीमार होता हूं तो अल्लाह ही मुझे ठीक करता है, उसी के हाथ में है। अब अगर एक इंसान का ताल्लुक उससे जुड़ने लगे तो एक बहुत बड़ी स्ट्रेंथ, एक बहुत बड़ी मजबूती आ जाती है उस इंसान में, क्योंकि उसका ताल्लुक उस मालिक से, उस जात से जुड़ा है जिस जात के हाथ में सब कुछ है। ये वो है जो खजानों का मालिक है, ये वो है जो हर चीज को कंट्रोल करने वाला है। अब ये बताइए कैसे दिल में इत्मीनान नहीं आएगा, कैसे एक इंसान में मजबूती नहीं आएगी? आज हमारा प्रॉब्लम यही है, हम उसको भूल गए हैं। अब इंसान सोचता है मेरा बॉस मुझे रोजी दे रहा है, अब बॉस कहता है ये गलत काम करो, ये सही काम करो, सही गलत आदमी नहीं देखता, बॉस को खुश करना है। वो ये भूल जाता है कि वो बिजनेस और जॉब से नहीं मिलती रोजी, रोजी देने वाला तो रब्बुल आलमीन है। वो ये भूल जाता है कि औलाद देने वाला वही है, देना चाहे बूढ़े इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने औलाद दी, आप देखिए बूढ़े ज़करिया अलैहिस्सलाम को दी, और जब दिया तो अल्लाह ताला ने तो कुंवारी मरियम अलैहिस्सलाम को भी दे दिया। आप खुद गौर करें तो हम ये देखें कि देने वाला, औलाद देने वाला, सब कुछ करने वाला वही है। आज बहुत सारे लोग जब उससे मायूस होने लगते हैं तो फिर कोई भी कहता है भाई ये कर लो, वो कर लो, ये दे देंगे, वो दे देंगे, अब क्या हुआ? अब दूसरा प्रॉब्लम आ जाता है, अल्लाह के साथ दूसरों को शरीक कर दिए, और आखिर में दुनिया तो इम्तिहान की जगह है, आजमाइश की जगह है। अगर हम अल्लाह से ताल्लुक जोड़ते हैं तो एक इंसान में मजबूती आ जाती है। तो ये हमने देखा, ये पहला हिस्सा कि सब कुछ इस दुनिया में सिर्फ अल्लाह ही के हाथ में है। दूसरे हिस्से पे आते हैं तौहीद के सेकंड सेक्शन, ये बात है कि अल्लाह के जैसा कोई भी नहीं है। कुरान में अल्लाह ने कहा सूरह शुरा में सूरह नंबर 42 आयत नंबर 11, लैसा कमिथली शई, अल्लाह के बमिसल कोई भी नहीं है, अल्लाह के बराबर तो कोई है ही नहीं, अल्लाह के जैसा भी कोई नहीं है। सूरह इखलास में हम क्या पढ़ते हैं, सूरह नंबर 112 आयत नंबर 4, वलम यकुल लहू कुफुवन अहद, उसका कोई कुफू, कोई बराबर नहीं है, अल्लाह के बराबर कोई भी नहीं है। मेरे भाइयों, अल्लाह के 99 से ज्यादा नाम मिलते हैं हमें कुरान और हदीस में, अल्लाह की कई सिफात मिलती है। जो अल्लाह के नाम है वो अल्लाह की सिफतें भी हैं। जो नाम है, जैसे अल्लाह का नाम है अर्रहमान, अर्रहीम, अलमलिक, अलकुद्दूस, अस्सलाम, अलमुमिन, अलमुहैमिन, अलअजीज, अलजब्बार, ये सब सिफतें भी हैं। जैसे अल्लाह की एक सिफत है अस्समी, सब कुछ सुनने वाला, नाम है, ये सिफत भी है। मिसाल से समझाता हूं, इंसानों में कई बार ऐसा होता है किसी का नाम है आदिल भाई, अब आदिल का मतलब है इंसाफ करने वाला, लेकिन देखो तो वो आदिल भाई कभी कभार जालिम भी दिखते हैं। या कोई किसी का नाम है रहीम भाई, रहीम यानी रहम करने वाला, देखो तो बहुत सख्त दिल है। इंसानों में ऐसा कभी होता है, लेकिन अल्लाह का ऐसा नहीं है। अल्लाह ताला के जो नाम है वो सिफतें भी है, और कई सिफतें हैं, जैसे ला ताखुदुहु सिनतौ वला नौम, उसे ना नींद ना ऊंघ काबू में कर सकती है। अब अल्लाह के सारे नामों में, सारे सिफतों में उसके जैसा कोई एक भी नहीं है, उसके बराबर भी नहीं है, उसके जैसा भी नहीं है। और अल्लाह ने कुरान में कहा सूरह निसा में सूरह नंबर 4 आयत नंबर 112, वो मन अज़दकु मिनल्लाहि क़ीला, अल्लाह से सच्ची किसकी बात, अल्लाह की सच्ची किसकी बात अल्लाह ने कहा, यकीनन अल्लाह सबसे सच्चा है, अल्लाह से सच्चा तो कोई हो ही नहीं सकता। वो मन अज़दकु मिनल्लाहि हदीसा, सूरह निसा सूरह 4 आयत नंबर 87, अल्लाह से सच्चा बयान किसका, जब उसने कहा कि उसके जैसा कोई नहीं है, कभी कोई आने वाला भी नहीं है। अब आप खुद सोचिए, अब देखिए मैं बात कर रहा हूं, यहां सब भाई को आप देख रहे थे कि कैसे वो स्पीकर यहां से वहां, यहां से वहां एडजस्ट कर रहे थे, क्यों? क्योंकि आवाज नहीं जाती है, हमारी सुनने की ताकत इतनी है जितना ये आवाज पहुंच रही है। जरा दो मिनट सोचो, अगर ऐसा हो कि दुनिया भर की आवाजें सुनाई देने लगे एक आदमी को, इंसानों की, जानवरों की, जिनों की, परिंदों की, मशीनों की, सब आवाज, दुनिया भर की आवाज, दूर करीब सब जगह की आवाज सुनाई देने लगे। क्या हो जाएगा? दो मिनट में आदमी पागल हो जाएगा, है ना? तो अल्लाह ने रहम किया कि नहीं सुनाई देता, इतना सुनते अच्छा है हमारे लिए। लेकिन वो कैसा है? अल्लाह तो दिल की बात सुनने वाला है, वो तो गूंगे की पुकार सुनने वाला है। करोड़ों इंसान एक टाइम पर अगर अल्लाह को पुकारे, अल्लाह सबकी पुकार सुनने वाला है। दिल में कभी कभार बहुत परेशानी होती है, जुबान बयान भी नहीं कर पाती है, बोले बगैर भी अल्लाह ताला हमारे प्रॉब्लम को समझता है। सही बात क्या है मेरे भाइयों? उसके जैसा तो कोई भी नहीं है, वो एक इकलौता है। उसके जैसे क्या, उसके बराबर भी कोई नहीं है, उसके जैसा भी कोई नहीं है। कंपेयर भी नहीं कर सकते, ना किसी को अपने जैसा वो कभी बनाता है, क्योंकि उसने कहा लैसा कमिथली शई, उसके बमिसल तो कोई नहीं है। सूरह शुरा, सूरह 42 आयत नंबर 11 कुरान में। अब मेरे भाइयों, हमने ये दूसरा हिस्सा देखा कि उसके जैसा तो कोई नहीं है। अब यहां पर भी अल्लाह की तौहीद को मेंटेन रखना, अल्लाह की वहदानियत, अल्लाह के एक होने को मेंटेन रखना है, बरकरार रखना है, यहां पे जाके फेल नहीं होना है। कभी कभार कोई होता है जो कहता है हाँ उसके हाथ में है, लेकिन देखो तो इंसानों के बारे में कह रहे कि हाँ ये है, इन्हें भी सब कुछ सुनने में मिलता है, ये भी सब कुछ जानते हैं। गौर करें, अल्लाह ताला किसी बंदे से खुश हो जाए उसे जन्नतुल फिरदौस दे देगा, लेकिन अपने जैसा किसी बंदे को नहीं बनाएगा। क्योंकि अगर बन जाए तो कुरान की आयत बिल्कुल गलत हो जाएगी, वो मैं नज़दकु मिनल्लाहि क़ीला, क्या सच्चा रहेगा? अल्लाह ताला ने हमें ये बात बताई, ये हमने दो हिस्से देख लिए। आइए तीसरे सेक्शन पर आते हैं, और मेरे भाइयों जरा गौर से सुनिए, क्योंकि ये वो एरिया है जहां बहुत सारे लोग जाके फेल हो जाते हैं। सूरह यूसुफ में अल्लाह ने कहा, सूरह 12 आयत नंबर 106, कि वमा युमिनु अक्सरुहुम बिल्लाही इल्ला वहुम मुशरिकून, बहुत सारे लोग अल्लाह पे तो ईमान लाते हैं, साथ में शिर्क भी करते हैं, अल्लाह को मानते भी हैं, साथ में किसी को शरीक भी करते हैं। तो हमें इसमें फेल नहीं होना है। ये वो तीसरी एरिया है जो बहुत खतरनाक, और ये वो बात है कि सारी इबादतें हमारी इबादत होगी तो सिर्फ अल्लाह की होगी। यहां पे हम ये देखें कि जब खालिक वो है, बनाने वाला वो है, हर चीज का मालिक वो है, हर चीज को चलाने वाला वो है, जब जिंदगी उसके हाथ में है, मौत उसके हाथ में, रिस्क देना उसके हाथ में, औलाद देना उसके हाथ में, बीमारी देना उसके हाथ में, शिफा देना उसके हाथ में, तो इबादत किसकी होनी चाहिए? इबादत भी तो उसी की होनी चाहिए जिसके हाथ में सब कुछ है। कॉमन सेंस की बात है भाई, सब कुछ जिसके हाथ में है, इबादत किसकी होनी चाहिए? उसी की तो होनी चाहिए। अब बहुत सारे लोग यहां पे फेल हो जाते हैं। मेरे भाइयों और सारे इंसानों के लिए पैगाम है कि हम सब इंसानों का पालनहार मालिक एक ही है, उसी के हाथ में सब कुछ है। हम सब ये बात जानते हैं, समझते हैं, मानते हैं। आप किसी भी इंसान से पूछो, बोले तुम्हारा मालिक, बोले मालिक तो एक है। लेकिन यहां ये चीज में फेल हो जाते हैं कि इबादत, पूजा, उपासना, बंदगी, वर्शिप किसकी होनी चाहिए? उसी की होनी चाहिए, इबादत उसी की होनी चाहिए। अब सही बात यह है कि बहुत सारे इंसान इसमें यह समझते हैं कि मैं अपनी इबादत, मेरी श्रद्धा, मेरी पूजा इनके लिए हूं, लेकिन यहां मिस्टेक होती है। सही बात तो यह है कि जब सब कुछ उसी एक मालिक के हाथ में है ना, हमारा यही मानना है कि सब कुछ उसी एक मालिक के हाथ में है, तो इबादत किसकी होनी चाहिए? कुरान में अल्लाह कहता है सूरह फातिहा सूरह नंबर 1 आयत नंबर 5, इय्याक नअबुदु व इय्याक नस्तईन, हम तेरी ही इबादत करते हैं, तुझी से मदद मांगते हैं, तेरी ही मदद तलब करते हैं। हां, फितरी तौर पर अब जैसे किसी को टेबल उठाने में मदद चाहिए, भाई जरा मदद कर दो, तो कोई जिंदा हो, हाजिर हो और कादिर हो कि भाई टेबल उठाने में मदद कर सकते हैं, लेकिन हम कहें कि मेरी रोजी बढ़ा दो, वो नहीं बढ़ा सकता। तो जिंदा, हाजिर, कादिर से फितरी तौर पर मांगना कोई प्रॉब्लम नहीं है, लेकिन दुआ मांगना ये सिर्फ अल्लाह के लिए है। कुरान में अल्लाह ने कहा सूरह मोमिन में सूरह नंबर 40 आयत नंबर 60, قال ربكم ادعوني استجب لكم, तुम्हारा रब कहता है मुझसे दुआ करो, मैं तुम्हारी दुआ का जवाब दूंगा। इंसानों का मामला क्या है ना, एक बार मांगे, दो बार मांगे, बोले बार बार मांगते हो मुझसे। लेकिन अल्लाह का मामला कैसा है कि अल्लाह से अगर नहीं मांगे तो उसे बुरा लगता है। क्यों? जब इंसान मांगता है अपने आप को छोटा बनाता है। कितना भी बड़ा सेठ क्यों नहीं है, उससे मांगने टाइम पे वो बड़ा होके नहीं मांग सकता, छोटा होके मांगेगा। उसे एहसास होता है कि मेरा रब सुन रहा है, उसे एहसास होता है यही तो देने वाला है। तो ये क्या है? सुनन अबू दाऊद की सही हदीस है, प्यारे नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अद्दुआउ हुवल इबादा, दुआ इबादत है। इबादत अल्लाह के अलावा किसी और की नहीं कर सकते, उसी तरह दुआ भी अल्लाह के अलावा किसी और से नहीं कर सकते। तो मेरे भाइयों यहां गौर करना है कि उससे मांगना है, और आप देखिए उसने ये नहीं कहा नेक लोग मुझसे मांगो, गुनहगार यहां नहीं मांगो, ऐसा नहीं कहा। सबसे कह दिया उदूनी मुझसे मांगो, ये नहीं कहा इल्म वाले मुझसे मांगो जाहिल यानी आना, ऐसा नहीं कहा। अब कोई इल्म वाला है, जाहिल है, अमल वाला है, अमल में कमजोर है, दीनदार है, बेदीन है, सब मांगेंगे तो किससे मांगेंगे? उनके मालिक से मांगेंगे। और वो कहता है अस्तजीब लकुम, मैं तुम्हारी दुआ का जवाब दूंगा। अब मेरे भाइयों यहां पर क्या होता है, एक मिसाल बताता हूं कि हमारी सारी जो इबादतें हैं, हमारी जो सारी जो दिल की इबादत होती है, कोई जुबान की इबादत होती है, कोई जिस्म की इबादत होती है, सब इबादत पर एक मालिक का हक है, उसी का हक है, किसी और का नहीं। इसमें एक बहुत अहम बात है, एक मिसाल बताता हूं समझने के लिए, कुरान की एक आयत से मिसाल आती है। आप खुद गौर करिए, एक आदमी है जिसका एक बॉस है, बॉस बोलता है ये करो ये करो ये करो, बोलता है बॉस की बात उसको मानना है। दूसरा आदमी है जिसके 10 बॉस है, 10, एक बोलता है ये करो, दूसरा बोलता है ये करो, तीसरा बोलता है ये करो, चौथा बोलता है ये करो, उसको 10 को खुश करना है, 10 की बात सुनना है। मुझे बताओ ये दोनों में कौन है जो मन की शांति से होगा, जो सुकून से रहेगा, जिसका एक बॉस है जिसके 10 बॉस है? हाँ कौन? एक बॉस, एक बॉस है तो बहुत सुखी है वो, एक को खुश करना है बस। मेरे भाइयों गौर करें, हम सबका मालिक एक है, उसी की इबादत करनी है, उसको राजी करना है, उसको खुश करना है, उसका टेंशन लेना है, 10 का टेंशन नहीं लेना है। 10 का हुआ ना तो आदमी बोला एक को खुश किया, तो दूसरे को खुश किया, तो तीसरे को किया, तो चौथा नाराज हो गया, पांचवा भूल गया मैं, छठा नाराज हो गया, ऐसा नहीं। सिर्फ एक रब है, उसको राजी करो, सब काम बन गया। पूरी दुनिया की मर्जी एक तरफ, अल्लाह की मर्जी एक तरफ, अल्लाह की मर्जी गालिब है। पूरी दुनिया खुश है, अल्लाह नाराज है, कोई फायदा नहीं। अल्लाह खुश है, पूरी दुनिया नाराज है, पूरा हो गया, काम बन गया। अल्लाह के हाथ में सब कुछ है, वही एक मालिक जिसके हाथ में सब कुछ है। अब मेरे भाइयों आज क्या देखते हैं हम लोग कि बहुत सारे लोग नेकी के रास्ते को छोड़ देते हैं। अब क्यों छोड़ देते हैं? बोले बहुत नेकी किया, देखा कुछ फायदा नहीं हुआ। ऐसा नहीं है, ऐसा नहीं है। हमें क्या करना है? नेकी करना है, 10 लोगों के लिए नहीं करना है, अल्लाह के लिए करना है। जब अल्लाह के लिए नेकी करेंगे तो लंबे टाइम तक नेकी कर सकते हैं, लंबे टाइम तक। क्यों? क्योंकि इंसानों से उम्मीद करना ये क्या है, ये बहुत बड़ा प्रॉब्लम है मेरे भाइयों। इंसान कैसे हैं आपको मालूम है ना, अल्लाह के करोड़ों एहसान लेंगे, एक दिन प्रॉब्लम मिला तो बोले उसने क्या दिया मुझे, 364 दिन खाना दिया ये भूल जाएंगे, एक दिन खाना नहीं मिला बोले खाना नहीं दिया उसने। इंसानों से उम्मीद लगाएंगे तो मायूसी ही होने वाली है, इसीलिए अल्लाह से उम्मीद लगाना। नेकी करेंगे अल्लाह के लिए करेंगे, सारे इबादत के हमारे तमाम के तमाम अमल सिर्फ रब्बुल आलमीन के लिए, सिर्फ एक के लिए, बस एक का टेंशन लो और किसी का नहीं, सब काम बन जाएगा। अब यहां पर हम देखते हैं कि कई लोग मिस्टेक करते हैं, और कुरान में अल्लाह ने एक मिसाल बताई। उस जमाने में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के जमाने में मक्का में जो मुशरिक थे, जो लोग बुतों की इबादत करते थे, उनके 360 बुत थे। इनकी एक मिसाल है जो कुरान में अल्लाह ने बताया, और आप अगर जाने तो ये तमाम जो 360 बुत थे उनके, ये काबा के अंदर और अतराफ में थे उस टाइम पर। तो अल्लाह ने इनके बारे में कहा एक बात, और दो बातें मैं आपको ऐसी बताना चाहता हूं जो आज बहुत अफसोस कि बहुत सारे लोगों को नहीं मालूम है, और काश के मालूम पड़ जाए, कितनी सारी गलतियों से हम लोग बच जाएंगे। सारे इंसानों के लिए मिसाल है। अब ये लोगों के बारे में कुरान में आता है सूरह ज़ुखरुफ़ सूरह 43 आयत नंबर 87, वलइन सअलतहुम मन खलक़हुम, अगर आप उनसे पूछोगे तुम्हें बनाया किसने, इतने सारे हैं ना, बनाया किसने, लयकूलुन्नल्लाह, वो कहेंगे अल्लाह ने बनाया। अरबी में अल्लाह उसी मालिक को कहते हैं जो सारे इंसानों का मालिक है, वो कहेंगे अल्लाह ने बनाया। दूसरी आयत सूरह यूनुस सूरह 10 आयत नंबर 31, कुल कहो आप मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कहो उनसे कौन है जो आसमान से जमीन से तुम्हें रोजी देता है, कौन है जो बेजान से जानदार को निकालता है, जानदार से बेजान को निकालता है, कौन है जिसकी सुनने और देखने की ताकत पर काबू है, कौन है जो हर चीज को कंट्रोल कर रहा है, वो कहेंगे अल्लाह है। तो ये लोगों का मानना क्या था, एक बहुत अजीब बात है और गौर करने की बात है, और बहुत ही पॉइंट वाली बात आने वाली है। इनका मानना था कि उसी एक मालिक के हाथ में सब कुछ है। اب عبادت کر رہے ہیں 360 بت کی اور کہتے ہیں کہ ایک مالک کے ہاتھ میں ہے. قرآن میں کم سے کم 12 جگہوں پہ عبادت دی گئی. دو آیتیں ہم نے دیکھی, وقت کم ہے تو میں صرف باقی کے حوالے بتا رہا ہوں. سورہ نور دیکھتے ہیں, سورہ مومنون دیکھتے ہیں, سورہ نمبر 23 آیت نمبر 84 سے 89 تک پوری 6 آیتیں ہمیں دیا ہوا ہے کہ یہ لوگ اللہ کو مانتے تھے. سورہ عنکبوت سورہ نمبر 29 آیت نمبر 65, سورہ لقمان سورہ 31 آیت نمبر 25, سورہ زخرف سورہ 43 آیت نمبر 9, یہ ساری جگہوں پہ دیا ہے کہ یہ لوگ اللہ کو مانتے تھے. اب سوال یہ اٹھتا ہے کہ جب اللہ کو مانتے تھے تو بتوں کی عبادت کیوں کرتے تھے؟ سنیے ان کے الفاظ. ان کے الفاظ یہ ہے, سورہ زمر سورہ نمبر 39 آیت نمبر 3, وہ کہتے تھے ما نعبدہم, ہم ان کی عبادت نہیں کرتے, الا لیقربونا الی اللہ زلفا, کرتے ہیں تو صرف اس لیے تاکہ وہ ہمیں اللہ کے قریب کر دیں, قریب کر دیں. اور سورہ یونس میں آتا ہے سورہ 10 آیت نمبر 18, ہاؤلائی شفاؤنا عند اللہ, یہ سفارش کرتے ہیں اللہ کے پاس, ہماری سفارش کرتے ہیں. اب محمد صلی اللہ علیہ وسلم آئے اور آ کر کہا نہیں, 360 کی عبادت نہیں ہوگی, ایک کی ہوگی, بس اس ایک کی فکر کرو, ایک کی عبادت کرو بس. تو انہیں یہی بات مشکل لگتی تھی. تو اللہ نے قرآن میں کہا سورہ زمر میں سورہ نمبر 39 آیت نمبر 36, علیہ صلاح بھی کافی نبدا, کیا اللہ بندے کے لیے کافی نہیں ہے؟ وہ ایک کیا کافی نہیں؟ اس کے ہاتھ میں سب کچھ ہے تو وہ کیوں کافی نہیں؟ اسی سے مانگو نا, کیا پرابلم ہے تمہیں؟ تو ہم دیکھتے ہیں یہی بنیادی میسج ہے جو سارے نبیوں کا میسج ہے, یہ ہے سب سے بنیادی چیز. آخر میں ایک آیت پڑھ کے ختم کروں گا میرے بھائیوں. قرآن میں یہ آیت سورہ لقمان میں ملتی ہے, سورہ نمبر 31 آیت نمبر 13, اللہ کہتا ہے لقمان نے اپنے بیٹے سے سکھایا, لقمان نے اپنے بیٹے کو سکھایا, یا بنیا, اے میرے بیٹے, لا تشرک باللہ, اللہ کے ساتھ کسی کو شریک مت کرنا, ان الشرک لظلم عظیم, کیونکہ شرک تو سب سے بڑا ظلم ہے اس دھرتی پہ, اس زمین پر ہونے والا سب سے بڑا ظلم, سب سے بڑا اتیاچار, سب سے بڑی ناانصافی. وہ یہ کہ لوگ رہتے تو اللہ کے زمین پر ہے, سب کچھ اس کا دیا ہوا ہے, سب چیز کا مالک وہی ہے, اور اس کے ساتھ دوسروں کو شریک کرتے ہیں. تو لقمان نے اپنے بیٹے کو سکھایا اللہ کے ساتھ کسی کو شریک نہیں کرنا. میرے بھائیوں, یہی چیز آج ایک بنیادی بیسک میسج آپ کو دیا جا رہا ہے. اس چیز کو اگر ہم مضبوطی سے سمجھ لیں تو ہمارے لیے بھی لقمان مثال ہے کہ اپنے بچوں کو یہ بات سکھائیے. قرآن میں ایک ایسی بھی جگہ ہے جہاں پہ ایک بیٹے کی مثال ہے کہ وہ اپنے ابا کو سکھا رہے ہیں, یہاں پہ ابا بیٹے کو سکھا رہے ہیں, وہاں بیٹا ابا کو سکھا رہا ہے. آپ میں سے کوئی بتا سکتا ہے کون؟ ابراہیم علیہ السلام, بالکل صحیح. سورہ مریم آپ پڑھیے, سورہ نمبر 19, وہاں پہ بار بار آتا ہے کہ ابراہیم علیہ السلام نے اپنے والد سے کہا یا بتی یا بتی یا بتی, 5 بار آتا ہے, اے میرے والد, اے میرے والد, بتا رہے ہیں, سمجھا رہے ہیں. پتا کیا چلا کہ بیٹے کو پتا چلا تو اس کی ذمہ داری ہے کہ اپنے ابا کو بتائے, ادب سے, ریسپیکٹ سے, پیار سے, محبت سے. عربی زبان میں ابھی ابا کو بولتے ہیں, لیکن ابتی بہت پیار سے, بہت ریسپیکٹ سے بولتے ہیں تو ابتی بولتے ہیں. اسی طرح ابنی بیٹے کو بولتے ہیں, لیکن لقمان کہہ رہے ہیں یا بنیا, اے میرے بیٹے, اے میرے بیٹے, بہت پیار سے بنیا بولتے ہیں, ادب سے سکھائیں گے, ریسپیکٹ سے بتائیں گے. کسی ابا کو پتا ہے, اپنے بیٹے کو سکھائے گا. جسے صحیح بات سمجھ میں آ گئی تو اب اس کو خاموش نہیں رہنا چاہیے. اللہ تعالیٰ نے قرآن میں کہا سورہ الاسراء سورہ 17 آیت نمبر 111, فکبر ہو تکبیرا, اللہ کی بڑائی بڑھ چڑھ کے بیان کرو. اللہ تعالیٰ سے دعا ہے اللہ ہم سب کو اس صحیح بات کو سمجھ کر, اللہ سے صحیح تعلق جوڑ کر, اس کے ساتھ اپنے رشتے کو صحیح کر کے, یہ ظلم و نظیم, اس بڑے ظلم سے اللہ تعالیٰ ہم سب کو پوری طرح سے بچنے کی توفیق دے. وآخر دعوانا الحمدللہ رب العالمین.